यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा परि मृत्यु हुने 8 जनाकै शनाखत। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सन्तुष्टि व्यक्त। नेपालमा कोरोना भाइरसको संक्रमण दर 5% भन्दा कममा झरेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 785 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमणका कारण 12 जनाको मृत्यु। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार 3 अर्थशास्त्रीलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। कास्कीको घान्द्रुकमा आज भएको जीप दुर्घटनामा परि मृत्यु हुने 8 जनाकै शनाखत भएको छ। जीपमा सवार 20 वर्षीय देवीजा घिसिङको भीरमा अड्किएको अवस्थामा स्थानीयले सकुशल उद्धार गरेका छन्। मृत्यु हुनेमा जीपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँ पुलका 22 वर्षीय खुशीमान छेत्री, काठमाडौँको गोङ्गुबुबाट घुम्न गएका 18 वर्षीय जिल्लभ घिसिङ, 24 वर्षीय सुजा चौधरी, 20 वर्षीय लिजा चौधरी, 20 वर्षीय सुमन चौधरी, 22 वर्षीय अच्युतम काफले, 18 वर्षीय आशिष आले मगर र गोर्खा घर भई गोङ्गबु बस्ने 27 वर्षीय विनय छेत्री रहेका छन्। मृतक 8 जनाको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको कास्की प्रहरी प्रवक्ता सुभाष हमालले जानकारी दिनुभयो। त्यसै गरी अछामको पञ्चदेवल विनायक नगरपालिका एकमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनालाई थप उपचारका लागि गएराती नै नेपालगंज पठाइएको र अन्य 12 जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अरियालले बताउनुभयो। जीप गए राती विनायक बजारतर्फ फर्कने क्रममा दुर्घटनामा परेको हो। यसै गरी स्याङ्जामा पनि हिजो साँझ जीप दुर्घटना हुँदा एउटै गाउँका 2 सहित 3 जनाको मृत्यु भएको छ। घाइते 14 जनाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नु भएको छ। मौजूदा मन्त्री परिषदका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिशमा सो मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रेलवे विधेयक 2076 फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेश गर्नुभएको रेलवे विधेयक 2076 फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन 2077-78 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आगामी कार्तिक 9 गते मंगलबार दिनको 1 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभामा विचाराधीन रहेको रेलवे विधेयक 2076 फिर्ता गर्न सहमति दिएको छ। राष्ट्रिय सभाको आजको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले रेलवे विधेयक 2076 फिर्ता गर्ने सम्बन्धमा राष्ट्रिय सभाको सहमतिका लागि पेश गर्नुभएको प्रतिनिधि सभाको सिफारिश सहितको प्रस्ताव बहुमतले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका 14 छिने डाँडामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आफूलाई खुशी लागेको बताउनुभयो। विमानस्थल संचालनमा ल्याउन समस्याका रूपमा रहेको विमानस्थलको दक्षिणतर्फ रिठेपानी डाँडा काट्ने काम अघि बढ़ाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताउनुभयो। नेपालमा कोरोना भाइरसको संक्रमण दर 5% भन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना भाइरसको परीक्षण गर्दा संक्रमण दर 5% भन्दा कम देखिएको जनाएको हो। आज नेपालमा 12,195 नमूनाको पीसीआर तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा 785 जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। यस्तै आज 888 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको दर 96.8% रहेको छ। संक्रमणबाट देशभर आज थप 12 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,243 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले हिजोको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरूआत पछिकै सबैभन्दा कम रहेको र पछिल्लो एक महिनाका बीचमा 60% संक्रमण घटेको बताउनुभयो। मन्त्रालयले भदौको पहिलो साता 40,338 सक्रिय संक्रमित रहेकामा असोजको पहिलो साता यो संख्या 15,942 झरेको जनाएको छ। कोरोना भाइरस विरूद्धको खोप सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारूकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले भदौको पहिलो साता 40,338 जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या 15,942 झरेको बताउनुभयो। संक्रमणमा उल्लेख्य कमी देखिनुमा कोरोना भाइरस विरूद्धको खोपले काम गरेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताउनु भएको छ। कांग्रेस भरतपुर महानगरपालिका 10 आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले पछिल्लो समयमा निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो। पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँ स्वरूप दिनुपर्नेमा नेता पौडेलले जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले पार्टीको निर्वाचनसँगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष भट्टराईले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहाँले सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आएको र आइतबार बुटवालको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय गन्धर्वहरूले सारंगी बजाएर गाउँदै हिँड्ने पेशा संकटमा पर्न थालेको छ। सारंगी बजाएर गुजारा नचल्ने भएपछि युवा पुस्ता अन्य पेशातर्फ आकर्षित हुँदा गन्धर्वहरूको सारंगी बजाउने पेशा संकटमा परेको हो। पाल्ताबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
यो धुन पाल्पाका 72 रामबहादुर गन्धर्वले बजाउनु भएको हो। रामबहादुरले 12 कलिलो उमेरबाट सारङ्गी बजाउन थाल्नु भएको हो, तर अहिले यो धुन विरलै सुन्न पाइन्छ। जीवनमा घटेका घटना, सूचना, सन्देश र अरूलाई परेको दुःख पीड़ालाई सारङ्गीको माध्यमबाट बिसाउने रामबहादुर अहिले पाल्पामा सारङ्गी बजाउने पुरानो पेशा थाम्ने एक्लो उदाहरण हुनुहुन्छ। पछिल्लो पुस्ताले सारङ्गी बजाउने पेसा छाडेको उहाँ सुनाउनुहुन्छ।
सारङ्गी धुन हराइसक्यो, एउटा मैले बजाउँछु, कहिले कार्यक्रममा बोलाउनु त जान्छु, नै भने अब यो धुन सुन्न पाइन्न, अहिले केटाहरूले जान्दैन।
गन्धर्व समुदायको जीविकोपार्जनको मुख्य पेसा पछिल्लो समय संकटमा पर्दै जाँदा संस्कृति समेत लोप हुने चिन्ता बढेको छ। नेपालको प्राय स्थानमा अहिले सारङ्गी बजाउँदै हिँड्ने गन्धर्वहरू भेटिँदैनन्। हातमा सिप भएर पनि यो पेसा खुम्चदै गएको पाल्पाकै शालिग्राम गन्धर्व सुनाउनुहुन्छ।
हातमा सिप भएर पनि यो लोप हुँदै गएको छ।
पहिले गाउँ गाउँमा पुगेर देश विदेशमा भएका घटना दुर्घटनाका खबर दिने, बाटोमा हिँड्दै गरेका गन्धर्वलाई घर घरमा बोलाएर गीत गाउन लगाइन्थ्यो। नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भए पनि स्थानीय सरकारले संरक्षणमा ध्यान नदिएको गन्धर्व समुदायका अध्यक्ष दिनेश गन्धर्वले बताउनु भयो।
सारङ्गीको विषयमा कुरा गर्न गए स्थानीय सरकारको कुनै चासो छैन, बाबुबाजेले गरेको पेसा त अब लबलब धराबै अवस्थामा छ।
गन्धर्व जातिको सारङ्गी बजाउने पेसा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनु पर्ने गन्धर्व समुदायको माग छ। संस्कृतिका जानकार मदन देउरालीले संस्कृति संरक्षणमा स्थानीय सरकारले नै चासो दिनुपर्ने बताउनुहुन्छ।
त्यो संरक्षणको लागि त अब स्थानीय निकाय नै हो, सहयोग गरेको खण्डमा पक्कै पनि उनीहरूले गर्थे होला। यो तानचेनबाट गन्धर्वहरूको जुन संस्कृति थियो त्यो चाहिँ अब बिस्तारै हराएर गइसकेको छ र अब पछिको पुस्ताले यसबारे केही पनि थाहा पाउने सम्भव देखेकै छैन।
संचार र मनोरञ्जनको कुनै साधन नहुँदा यिनै गन्धर्वहरू संचार र मनोरञ्जनका सारथी थिए, तर सारङ्गी बजाएर जीविका नचल्ने भएपछि नयाँ पुस्ताले यो पेसा प्रति चासो नदेखाएको पाइन्छ। अब सारङ्गी संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणमा सम्बन्धित निकायले समयमै चासो दिएर पुरानो संस्कृतिलाई आगामी पुस्तामा समेत हस्तान्तरण गर्नुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
देशको सम्पूर्ण भूभागबाट आजदेखि मौसम बाहिरिएको छ। देशका सम्पूर्ण भूभागबाट मौसम आजदेखि पूर्ण रूपमा बाहिरिएको र यसअघि यही बुधबारबाट देशको पश्चिमी भूभाग, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मौसम बाहिरिएको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्यतया 2 अक्टूबरमा नेपालबाट बाहिरिने मनसून यस वर्ष औसतभन्दा 9 दिन ढिलो गरी बाहिरिएको मौसम विभागले जनाएको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका 5 वडामा फैलिएको झाडा पखाला तथा बान्ताका कारण 3 जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुका विभिन्न वडामा हालै झाडा पखाला तथा बान्ताका कारण 688 जना बिरामी परेकामा 631 जना उपचारपछि निको भई घर फर्किसकेका 17 जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको र 40 जना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको हाम्रा संवाददाता मनीष गुप्ताले जनाएका छन्। के कारणले झाडा पखाला फैलिएको भन्ने तथ्य पत्ता लागेको छैन। त्रिभुवन विश्वविद्यालयले सुशासन तथा भ्रष्टाचार निवारण सम्बन्धी स्नातकोत्तर तहको पढ़ाई शुरू गरेको छ। सरकारी र गैर सरकारी क्षेत्रका प्रयासले मात्रै मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेका बेला पहिलो पटक शुरू गरिएको सुशासन र भ्रष्टाचार निवारण विषयको अध्ययनले मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्न मदत पुग्ने आशा राखिएको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा 40 जना विद्यार्थी आजभोलि देशमा सुशासनको सपना पढ़िरहेका छन्। यद्यपि ती विद्यार्थीको औपचारिक पढ़ाई भने पहिलो होइन। विभिन्न विषयमा उच्च शिक्षा पूरा गरिसकेका तथा सरकारी सेवामा काम गरिरहेकाहरू पनि सुशासन र समृद्धिको कखरा सिकिरहेका छन्। उनीहरूको लक्ष्य हो मौलाउँदै गएको भ्रष्टाचारबारे अध्ययन अनुसन्धान गरी त्यसको निवारण र मुलुकको सुशासन कायम गर्नु। अर्थात् त्रिभुवन विश्वविद्यालयले एन्टी करप्सन एकाडेमीको सहयोगमा पहिलो पटक स्नातकोत्तर तहमा शुरू गरेको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन पूरा गरेपछि उनीहरूले भ्रष्टाचार सम्बन्धी विज्ञता हासिल गर्नेछन्। विकास र समृद्धिमा बाधक बन्दै आएको भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न उनीहरूको योगदान महत्वपूर्ण रहन सक्नेछ। उक्त विषय अन्तर्गत भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनौती, भ्रष्टाचार विहीन कानून र संयन्त्रका साथसाथै भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्ष लगायतका विषयमा पठन पाठन हुनेछ। यो विषय अध्ययनका लागि एक विद्यार्थीले 2 वर्षमा न्यूनतम 1,73,000 रूपियाँ खर्च गर्नुपर्नेछ। 2 वर्षको समय अवधि तथा 4 सेमेस्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक, कूटनीतिक समेत समावेश गरिएको छ। मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्राध्यापक डाक्टर कुसुम साके।
एक्सपोर्ट छँदै छैन नि, एक्सपोर्ट आएपछि त्यही अनुसारको प्रोग्रामहरू बनाउने पोलिसिजहरूमा चाहिँ उहाँहरूको रोल हुन्छ।
डिन साकेले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक पढाइँदै गरिएको सो विषयको अध्ययनका लागि 50 जनाको कोटा भन्दा झण्डै दोब्बरले आवेदन भरेको जानकारी दिनुभयो।
इन्ट्रान्स कल गरेका थियौँ, यो एन्टी करप्सनमा मात्रै 83 जनाले चाहिँ अप्लाई गरेका थिए, कोटा भनेको 50 जना मात्र।
नेपालको शैक्षिक इतिहासमा पहिलो पटक उच्च तहबाट शुरू गरेको भ्रष्टाचार निवारण सम्बन्धी अध्ययनका लागि अभियन्ता भरत जंगमले भ्रष्टाचार सम्बन्धी एन्टी करप्टोलोजी सिद्धान्त नै तयार गरेर लामो समयदेखि अभियान चलाउँदै आउनु भएको थियो। यो विषयको उच्च तहमा पढाई विश्वमै पहिलो भएको अभियन्ता जंगमको दावी रहेको छ।
भ्रष्टाचारको नियन्त्रण गर्नको लागि अभियान नै मात्र हुँदैन, एजुकेसनमै ल्याउनु पर्छ भनेर मैले यसको थ्योरी बनाए, एन्टी करप्टोलोजी। एन्टी करप्टोलोजी मैले लेखिसकेपछि त्रिभुवन युनिभर्सिटीले गर्यो यो फाल्ने, यो विश्वको पहिलो युनिभर्सिटी ठहर भएको छ। विश्वमा कुनै पनि युनिभर्सिटी यसरी स्नातकोत्तरको भ्रष्टाचार विरुद्धको पढाई त छैन। एन्टी करप्सनमा पनि विज्ञहरू तयार हुन्छ नेपालमा, र त्यो विज्ञले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा लाग्न सक्छ भन्ने सन्देश गयो।
भ्रष्टाचारको नियन्त्रण शिक्षाका माध्यमबाट मात्रै हुन्छ भन्ने चाहिँ होइन। भ्रष्टाचार नियन्त्रण गर्न त हरेक व्यक्तिमा नैतिक आचरण, कानूनको पालना, इमानदारीता र व्यवहारबाट मात्रै सम्भव छ। पहिलो पटक औपचारिक रूपमा शुरू गरिएको सो अध्यापनले मुलुकमा सुशासन कायम गर्न थोरै भए पनि टेवा पुग्ने आशा गर्न सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
यस वर्षको दण्डपाणी नन्दकुमारी स्मृति पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरिएको छ। दण्डपाणी अर्ज्याल स्मृति केन्द्रद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा 25,000 रूपियाँ राशिको पुरस्कार र दोसल्ला सहित कदरपत्रले साहित्यकार शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले सम्मान गर्नुभयो। संस्थाका कार्यवाहक अध्यक्ष प्राज्ञ विष्णु प्रभातको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दण्डपाणी नन्दकुमारी स्मृति पुरस्कारका दिवंगत अध्यक्ष सरोज कुमार देवकोटाको स्मृतिमा समर्पित ज्ञानविन्दुको 13 अंकको लोकार्पण पनि गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार 3 जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। क्यानाडाका डेभिड कार्ड, अमेरिकाका जोसुआ एनग्रिस्ट र नेदरल्याण्डसका गुइडो इमेन्सलाई प्रदान गर्ने नोबेल पुरस्कार कमिटिले जनाएको छ। आर्थिक नीति र अन्य गतिविधिलाई अर्थशास्त्रको प्राकृतिक प्रयोगमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा गरेको अध्ययनका लागि पुरस्कार प्रदान गरिएको कमिटिले जनाएको छ। अस्ट्रेलियाको सिडनी शहरमा 106 दिनपछि आजबाट लकडाउन अन्त्य भएको छ। कोरोना भाइरस महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गर्दै लकडाउन झण्डै 4 महिनापछि अन्त्य गरिएको बीबीसीले उल्लेख गरेको छ। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर मध्येको एक सिडनीमा झण्डै 50 लाख मानिसको बसोबास रहेको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रदेशमा आज मात्रै 496 जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमित मध्ये 70% भन्दा बढ़ीले पूर्ण मात्राको खोप लगाएको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने अब्दुल कादिर खानको निधन भएको छ। लामो समयदेखि कोविड 19 बिरामी पर्नुभएका 85 वर्षीय खानको उपचारका क्रममा हिजो निधन भएको हो। सन् 1970 दशकको शुरूआतमा पाकिस्तानलाई परमाणु हतियार युक्त देश बनाउने दिशातर्फ डोर्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। गत अगस्त महिनामा अमेरिकी सेना फिर्ता भएपछि अमेरिका र तालिबान बीच पहिलो वार्ता कतारको दोहामा सम्पन्न भएको छ। कतारमा भएको वार्ता चरमपन्थी समूह, अमेरिकी नागरिकको उद्धार र मानवीय सहायतामा केन्द्रित रहेको जनाइएको छ। तालिबानले हिजो एक वक्तव्य जारी गर्दै अमेरिकाले आफ्नो देशलाई मानवीय सहायता उपलब्ध गराउन सहमत भएको जनाएको छ। अब आर्थिक समाचार।
गैर आवासीय नेपाली संघको 10 अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलन स्थगित भएको छ। गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको असोज 24 गते 10 अक्टोबर 2021 का दिन भर्चुअल माध्यमबाट भएको बैठकले अधिवेशन र विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा 10 अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको गैर आवासीय नेपाली संघले जनाएको छ। बैठकले मन्त्रालयको सुझाव अनुसार पूर्व निर्धारित 2021 अक्टोबर 23 25 तारीकसम्म हुने भनिएको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैर आवासीय नेपाली विश्व सम्मेलन र मन्त्रालयको पत्रका सम्बन्धमा कानूनविद र अन्य सम्बन्धित पक्षसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय समेत गरेको संघका प्रवक्ता डीबी छेत्रीले जानकारी दिनुभयो। दशैं अघिको अन्तिम कारोबारको दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 23.19 अंकले घटेर 2639.37 बिन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार 100 अंक भन्दा बढ़ीले बढ़ेको शेयर बजार आइतबारदेखि घट्ने क्रम शुरू भएको हो। सोमबार 219 कम्पनीहरूका 44,462 पटकको कारोबारमा 3,63,94,68,000 रूपियाँ बराबरका 93,14,000 किता शेयरहरू किनबेच भएका छन्। यस दिन कारोबारमा आएका 13 उपसमूह मध्ये 2 उपसमूहको परिसूचक बढ़ेको छ भने बाँकी 11 उपसमूहको परिसूचक घटेको छ। कारोबार रकमका आधारमा सोमबार नबिल ब्याङ्क स्थानमा रहेको छ। दशैं र तिहारलाई लक्षित गरेर उत्तरी नाका र सुवागढ़ीबाट पछिल्लो दुई दिनमा मात्र 36 कन्टेनर चिनिया स्याउ नेपाल भित्रिएको छ। शनिबार र आइतबार दुई दिनको अन्तरालमा 36 कन्टेनर स्याउ नेपाल भित्रिएको र सुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो। नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौँ लैजाने क्रम जारी रहेको सूचना अधिकारी चौधरीले उल्लेख गर्नुभयो। ग्लोबल आईएमई ब्याङ्कले गत आर्थिक वर्षको कमाई बाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज 25 गते बसेको संचालक समितिको बैठकले शेयर धनीहरूलाई 10% बोनस शेयर र कर प्रयोजन समेत गरी 3.5% नगद गरी 13.5% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली क्रिकेटर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दि मन्थको विजेता बनेका छन्। आईसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाड़ीको विजेता घोषणा गर्दा यो पटक सन्दीपले उपाधि जितेका छन्। त्यस्तै महिलातर्फ इंल्याण्डकी कप्तान हिथर नाइट विजेता बने। सन्दीपले बंगलादेशका बायाँ हाते बलर नासुन अहमद र अमेरिकी खेलाड़ी जसक्रन मल्होत्रालाई पछि पार्दै सेप्टेम्बर महिनाको विजेता बने। सन्दीपलाई अहमद र मल्होत्राले कड़ा टक्कर दिएका थिए। भोटिङका आधारमा आईसीसीले विजेता घोषणा गरेको हो। सेप्टेम्बर महिनामा सन्दीपले ओमनमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जसमा उनले आईसीसी विश्वकप क्रिकेट लीग 2 8 खेल खेल्दा 18 विकेट लिएका थिए, जसमा उनको एभरेज 7.38 रहेको थियो। उनले प्रतियोगितामा 3.17 इकोनोमीमा बलिङ गरेका थिए। पुपुआ न्युगिनी विरूद्धको खेलमा उनले करियरकै उत्कृष्ट बलिङ गर्दै मात्र 11 रन दिएर 6 विकेट लिएका थिए। यसका साथै उनले पीएसजी विरूद्धकै पहिलो खेलमा 35 रन खर्चेर 4 विकेट लिएका थिए भने अमेरिका विरूद्धको खेलमा 18 रन दिएर 4 विकेट लिएका थिए। सन्दीप एकदिवसीय क्रिकेटमा कम खेलमा 50 विकेट लिने खेलाड़ीको होडमा पनि रहेका छन्। उनले अहिलेसम्म 16 खेलमा 41 विकेट लिइसकेका छन्। अरू दुई खेलमा 9 विकेट लिएको खण्डमा उनी कम खेलमा 50 विकेट पूरा गर्ने पहिलो खेलाड़ी बन्नेछन्। अहिले यो रेकर्ड श्रीलंकन खेलाड़ी अजन्था मेन्डिसको नाममा रहेको छ। त्यस्तै दोस्रो स्थानमा भारतीय पूर्व खेलाड़ी अजित अगारकर छन्। उनले 23 खेलमा 50 विकेट पूरा गरेका हुन्। सन्दीप आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका दोस्रो नेपाली खेलाड़ी हुन्। यसअघि गत वैशाखमा कुशल फुर्तेल मनोनयनमा परेका थिए, तर त्यो बेला पाकिस्तानी खेलाड़ी बाबर आजम विजेता बनेका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल देशको पहाड़ी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया मौसम सफा देखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। र दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारका प्रमुख समाचार फेरि एकपटक। कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा परि मृत्यु हुने 8 जनाकै शनाखत। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सन्तुष्टि व्यक्त। नेपालमा कोरोना भाइरसको संक्रमण दर 5% भन्दा कममा झरेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 785 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमणका कारण 12 जनाको मृत्यु। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार 3 अर्थशास्त्रीलाई। यसका साथै साँझ 7 बजेको समाचार यही सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।